हमें पॉजिटिवली पाकिस्तान के बारे में सोचना है और वहाँ पे अपने अपने जो अफोर्ड कर सकते हैं उनको पाकिस्तान में इंडस्ट्री भी लगानी चाहिए, वहाँ आएँ, वहाँ सेटअप करें ताकि लोगों के लिए एम्प्लॉयमेंट क्रिएट हो। जैसा मैंने आपको अपने बारे में बताया कि आई स्पेंड गुड 20 इयर्स इन कॉर्पोरेट वर्ल्ड एंड हेडेड डिफरेंट कंपनीज एंड वर्क ऑन सीनियर पोजीशन एज अ चीफ एग्जीक्यूटिव, स्टिल द मोस्ट ऑफ द कंपनी आर बिहाइंड मी टू ज्वाइन देम एज अ चीफ एग्जीक्यूटिव। बट मैंने कहा कि कारोबार करना सुन्नत रसूल है और मैं कारोबार करूँगा तो बहुत सारे लोगों का रिस्क लगेगा। आज अल्हम्दुलिल्लाह मेरे पास 300 से ज़्यादा एम्प्लॉई हैं एंड वी ओनली प्रेफर ऑनेस्ट डेडिकेटेड कॉम्पिटेंट एक्सपीरियंस गाय बट जॉबलेस पीपल। हमारे 99% एम्प्लॉय जॉबलेस हैं। हम नए डिस्ट्रीब्यूटर को डेवलप कर रहे हैं लोकली भी और इंटरनेशनली भी और हम हेल्दी प्रोडक्ट ऑफर कर रहे हैं। तो ये हमारा है, तो हम पाकिस्तान से रिक्वेस्ट करते हैं कि पाकिस्तान के बारे में अच्छा सोचें, जो लोग अफोर्ड कर सकते हैं पाकिस्तान में इंडस्ट्री लगाएं, पाकिस्तानी प्रोडक्ट को अप्रिशिएट करें, अपनी जो है फॉरेन रेमिटेंस भेजें, वहाँ इन्वेस्टमेंट्स करें। ये मेरी पाकिस्तानी
बहुत है। शुक्रिया फैसल मुबीन गन्नात्रा, चीफ एग्जीक्यूटिव ऑफिसर एंड डायरेक्टर मलका फूड के साथ आप वाबस्ता हैं और मलका फूड की प्रोडक्ट्स आपको तमाम ग्रोसरी स्टोर्स पर यहाँ पर मिलेंगी, जिसमें इनका चावल भी हैं, जिसमें इनके मसाला जात भी हैं, मलका के आम भी यहाँ टोरंटो में आ रहे हैं और मलका की प्रोडक्ट्स, मलका के आम बेहतरीन आम पाकिस्तान का चौसा आम ज़रूर जो लीजिएगा। बहुत शुक्रिया,
थैंक यू वेरी मच, गॉड ब्लेस यू,
बहुत शुक्रिया माय डियर ब्रदर। आई विल टेक यू टू अमेरिका और अमेरिका से मेरे साथ हैं जनाब अजीम मियां साहब। मियां साहब अस्सलाम वालेकुम।
वालेकुम सलाम, दुनिया ने तेरी याद से बेगाना कर दिया, तुझसे भी दिल फरेब है गम रोजगार के।
ओ, तुझसे भी दिल फरेब है गम रोजगार के, वो कहते हैं मुझे तो वैसे ही गमे तो गुदौरा ने मारा हुआ।
हाँ आप हमें दौरा की शहीद कहलाएंगी लेकिन सब कुछ पड़ेगा, दुनिया का कारोबार ऐसे चलता है। और ये चौसे आम का कनाडा से जिक्र करके हमारी रूह को क्यों तड़पाती हैं आप?
सर मैंने कहा आप कनाडा आ जाएं, देखें मैं आपको कितने मजे के आम खिलाती हूँ। और आजकल तो आमों की इतनी रौनक है, आई केम अक्रॉस फैमिलीज, मुझे खुद जाती तौर पे एक दफा ट्रेवल करने का मौका मिला और एक फैमिली थी हमारे साथ, तो वो आम लेके ना डिट्रॉइट से क्रॉस कर रहे थे, तो बॉर्डर के ऊपर उन्होंने कहा भाई तुम तो आम लेके नहीं जा सकते, तो ये आम यहाँ छोड़ो। उन्होंने कहा जी हमें 10 मिनट वापस जा लेने दो, असी आम खा के अगे जावांगे, ऐसे सुट के नहीं जावांगे। दे केम बैक, उन्होंने अपने आम वहीं पे बाहर बैठ के खाए और उसके बाद उन्होंने कहा अब हम चलते हैं। तो अभी रिसेंटली मैं आम लेने के लिए गई हुई थी तो एक डिट्रॉइट की फैमिली थी, उन्होंने कहा जी हम क्या करते हैं 10 पेटियां आमों की खरीदेंगे, बड़े बड़े उन्होंने लिए डिब्बे, उसके बीच में आम काट के चकोर चकोर पीसीस में डाल के, तो उन्होंने उसकी सैलड बना लिया, आई मीन के फ्रूट सैलड की तरह से उसको काट लिया। उन्होंने कहा जी ठीक है जी, तो हमने खाते खाते चले जाना है तो ये हम लेके जा रहे हैं। दे सेड कि वी टुक इट लास्ट टाइम। तो अगर आपने पाकिस्तान के चौंसा आम नहीं खाए तो मियाँ साहब आपने कुछ नहीं खाया। मियाँ साहब आप बहुत प्यारे इंसान हैं।
चौसा आम काश के इमरान खान जो है 2-4 आम जो है वो ट्रंप के लिए भी लेते आए तो मेरा हो सकता है कि कोई दीन ईमान फिर जाए, वरना वो सख्त आदमी।
मगर ऐत की तो मियां साहब ये मुझे लगता है कि ट्रैप भी चला है कि मैं वही बात कर रही थी कि आपके वजीर खारजा इंडिया जाने से पहले इंसानियत की एक रिपोर्ट वो जो थी जिसमें उन्होंने दलित्स पे ज्यादती का, क्रिश्चियंस पे, मुस्लिम्स पे इंडिया में ज्यादती का, और बड़ी बड़ी ब्लंट एंड बोल्ड रिपोर्ट थी जो माइक पोम्पियो ने खुद रिलीज की थी। उसके बाद इवेंट टू इंडिया, इंडिया गए तो उनकी बड़ी अच्छी मुलाकात हुई और उन्होंने अपनी उन्होंने कहा कि हमारे इंडिया के साथ बड़े स्ट्रांग टाइज हैं, अफगानिस्तान के साथ हमारे बड़े स्ट्रांग टाइज हैं, मगर आई थिंक अंडर द lines they were sending some message to Pakistan ke bhai hun je tusi sadiyan gallan na manniyan te assi te apne talluq idhar kar lene ne, jiski wajah se aapke Shah Mahmood Qureshi sahab ne bhag daud shuru ki aur hamare prime minister 22nd of July ko America tashreef la rahe hain. तो बताइए 8 तारीख तक तो सिर्फ एक प्राइम मिनिस्टर प्रेसिडेंट ट्रंप से ही मुलाकात तय पाई थी, अब बाकी लोगों से मुलाकातें नहीं तय पाई थी। आप आर यू गोइंग टू मीट प्राइम मिनिस्टर?
इफ ही एग्रीज टू सी माय फेस फाइन, क्योंकि आई एम वन ऑफ हिज क्रिटिक्स एज वेल एज एडमायरर। तो आजकल जब इकतदार में लोग होते हैं तो वो सिर्फ कसीदा सुनना चाहते हैं, वो बाकी चीज नहीं सुनना चाहते। तो ये मैंने इस किस्म के बदलती हुई आंखें मैंने बहुत देखी हैं, तो अगर उनको मुनासिब लगेगा मिल लेंगे, अगर कोई अच्छी खबर उनके लिए लिख दी مل لیں گے, نہیں خبر ملے گی تو پھر ناراضگی کا اظہار کریں گے, تو کوئی ایسی بڑی بات نہیں.
پر میاں صاحب, وطن کو, وطن کو سیو کرنے کے لیے بعض اوقات آپ کو شوگر کوٹ بھی تو کرنا پڑتا ہے نا, اپنے وطن کی عزت کا خیال.
بات یہ ہے کہ دیکھیے, شوگر کوٹ تو آپ بچے کو کھلاتے ہیں تاکہ بچے کو کڑواہٹ محسوس نہ ہو. بالغ آدمی جو ہوتا ہے, اور پھر خاص طور سے اگر وہ لیڈر ہو, تو اس کو جو آدھا گلاس خالی ہے اس کی طرف اشارہ کرنا چاہیے. جو آدھا گلاس بھرا ہوا وہ تو بھرا ہوا ہے,
میاں صاحب. ابھی میں آپ سے اگری کرتی ہوں, ابھی فیصل مبین گناترا صاحب یہاں بیٹھے ہوئے ہیں, اور بیٹھے ہوئے تھے, چیف ایگزیکٹو آفیسر ہیں, انہوں نے ایک بات کہی جس سے میرا دل. ملکہ کی پوری بہت لمبی لائن آف پروڈکٹس ہے, مگر میاں صاحب دکھ کی بات یہ ہے کہ ابھی انہوں نے کہا کہ ہم دالیں کینیڈا ایکسپورٹ نہیں کر سکتے, کیونکہ دالیں اور نٹس وغیرہ کینیڈا پاکستان کو پرووائڈ کرتا ہے. اور میں نے بلکہ ان سے بھی یہ سوال کیا کہ پاکستان از این ایگریکلچرل کنٹری, کیا بات ہے کہ ہماری اپنی دالوں میں ہم کفیل نہیں ہیں, اور یہ اٹ ڈیڈنٹ ہیپن اوور ناؤ ان دس گورنمنٹ, اوور دا پیریڈ آف ٹائم پاکستان میں کسان کو یہ آج بھی, آج سے 20 سال پہلے, 25 سال پہلے, 30 سال پہلے بھی کسان کو سہولیات ہی نہیں فراہم کی گئیں کسی بھی گورنمنٹ میں, تو یہاں پہ آپ کیا کہیں گے؟
کسان کے تو بدن پہ اگر جو ہمارے کاروباری یا مڈل مین ہیں نا, جو ان کا اور جو فیوڈل لارڈز ہیں, اگر ان کا بس چلے تو وہ کسان کے جسم پہ چمڑی بھی نہ چھوڑے, سمجھے نا. یہ اس طرح سے نہیں ہوتا ہے. یہاں دیکھیے, کیپٹلسٹک سوسائٹی میں بھی جو ہے وہ اس چیز کو رکھا جاتا ہے کہ اس کو سسٹین کیا جائے, اس کو جو ہے خوش رکھے, اس کو جو ہے اتنا مضبوط رکھا جائے کہ یہ ہمیں مضبوط پروڈکٹ دے. اب ہمارے ہاں مسئلہ یہ ہے کہ آدھا تو معذرت کے ساتھ, کیونکہ یہ جو کاروباری آدمی ہیں, وہاں پر کتنے ہزار کاروباری لوگوں نے خالی ریبیٹ کے چکر میں وہیں سے کوئی چیز ایکسپورٹ کیے بغیر پیپر بنے ہیں, پیپر اپروو ہوئے ہیں, رشوت کھلائی گئی ہے, رشوت کھائی گئی ہے, اور اس کے بعد میں وہیں پر وہ کنٹینرز کا ریبیٹ کا مطلب ہے کہ اپنا کلیم کر کے کھا گئے, تو وہ تو ہوا قومی نقصان. انٹرنیشنلی جو ہے وہ, اب یہ آپ دیکھیں کہ احمد کی چٹنی اچار یہاں لا کر, یہ کبھی نہیں انہوں نے یہ کہتے ہیں کہ پاکستان کو آپ سپورٹ کریں, پاکستان کے بزنس مین کو آپ سپورٹ کریں. کیا یہ پاکستانی کمیونٹی کے جو بزنس مین ہیں ان کو سپورٹ کرتے ہیں؟ نہیں. میں آپ کو کم از کم 5 مثالیں بتا سکتا ہوں جہاں پاکستان کی بڑی مایا ناز پروڈکٹ جو ہے اس کی ایجنسیاں یہاں آ کر لوگ جو ہیں وہ مطلب کہ دوسرے ملکوں کے جو کاروباری لوگ ہیں جو چھائے ہوئے ہیں آلریڈی, دے آلویز لک فار دا بگر, مطلب کہ بگر ٹکرائے نہیں بلکہ بگ فار دا بگ فش, کہ وہ ہینڈل کرے. اور وہ پتہ کیا کرتے ہیں؟ مثلا روح افزا ہے پاکستان کا, جو روح افزا ہے ہمدرد کا, وہ دلی کے روح افزا سے مزے میں کہیں گے
بہت مختلف ہے, بالکل صحیح.
لیکن یہاں کیا ہوتا ہے, یہاں یہ ہوتا ہے کہ پاکستان کے روح افزا کے نام پر جو ہے انڈیا کا روح افزا وہی ہے, ہمدرد کا روح افزا بھیج دیا جاتا ہے انڈیا کا. اور یہ کون بکواتے ہیں؟ ہمارے اپنے کاروباری, اس لیے کہ وہ ایجنسیاں ایسے لوگوں کو دے کے جاتے ہیں. چاول کی کہانی آپ سن لیں کہ چاول کا یہاں پر سب سے بڑا جو کاروبار ہوا ہے, اور پاکستان کا جو چاول بدنام ہوا ہے, اس کی وجہ یہ کہ پاکستان کے باسمتی کنگس چاول کا کوئی مقابلہ نہیں تھا. انہوں نے دوسرے ملک کے جو دشمن ملکوں کے لوگ ہیں, جو مطلب ہے کہ آپ کے کاروبار کو ختم کرنا چاہتے ہیں, انہوں نے آدھی فصل 2 سال پرانی ملائی اور آدھی بالکل تازہ ملائی. چاولوں کی جب دو فصلوں کے چاولوں کو ایک جگہ آپ کر دیں, پتا ہے آپ کا نتیجہ کیا نکلتا ہے؟ وہ چاول پکتا ہی ٹھیک طرح سے نہیں ہے, جو پرانا ہے وہ گل جائے گا, نیا جو ہے وہ ویسے کچا رہے گا. نتیجہ یہ کہ لوگوں نے جناب لی اور اس کو پاکستانی باسمتی کے نام پہ کھلایا گیا. تو بالکل یہاں پاکستانی کمیونٹی کو چاہیے کہ بھئی وہ ان کی پروڈکٹس کو خریدیں, لیکن خدا کے لیے یہ بھی اپنا قبلہ درازہ درست فرمائیں کہ یہ بھی یہاں پر پاکستانی جو بزنس مین ہیں ان کو سہارا دے, ان کو پروموٹ کریں اور ان کو آگے بڑھائیں, تاکہ پاکستانی جو اچھی پروڈکٹس ہیں اس کا پھر وہاں پر دیکھیے وہاں سے کیا نہیں ہوتا. یہاں اگر آپ آئیں اور یہاں آ کر نیو یارک کا جو ہے جرسی سٹی کی جو پورٹ ہے, پاکستان سے آنے والی امپورٹس کی کہانیاں اگر آپ پڑھیں جا کے ان کے ڈاکومنٹس میں, تو بعض وقت شرم آتی ہے. اور پھر اس کے ساتھ جو ہے ڈرگ کا معاملہ جو ہے, ڈرگ آتی ہے بھائی انڈیا سے, اس سے کہیں زیادہ شپمنٹس آتی ہیں. آپ ریشو دیکھیے کہ کبھی ان کے فوڈ کے اندر جو ہے ڈرگ کے بہت کم کہانیاں, یہ نہیں کہ نہیں, لیکن بہت کم کہانیاں واقعات ہیں ہمارے یہاں سے جو ہے وہ اس کے ساتھ جناب یہ کرتے ہیں تو کون کرتا ہے, یہ نہ کریں, یہ بھی اپنا پارٹ پلے کریں, ہمیں اپنا کمیونٹی کے طور سے پارٹ پلے کریں. بزنس کیوں نہیں ہے, بزنس بھی ہے, ملک کی خدمت بھی ہوگی, سارا کچھ ہوگا, لیکن یہ ہے نا کہ ذرا سا قبلہ درست کرنے, نیت درست کرنے, اور اس کی ہے بجائے اس کے کہ میں آپ کو تبلیغ کروں, پہلے مجھے اپنے آپ کو تبلیغ کر کے بھی سیدھا ہونا چاہیے. یہ میرا گلہ ہے محبت بھرا پاکستان کے ان بزنس ایکسپورٹر سے کہ جو بزنس تو کرتے ہیں لیکن وہ صرف اپنے مال و متا اور یہ جو ہوتے ہیں آپ کے ریبیٹس اور ان سارے گیموں کو کھیلتے ہیں, کوالٹی کی طرف دھیان نہیں دیتے. نتیجہ یہ ہے کہ ہم کوالٹی میں بہت پیچھے رہ گئے, جہاں ہم اتنے آگے ہوتے تھے. احمد کے اچار کا کوئی مقابلہ ہے؟
کوئی مقابلہ
آپ کو یہاں بہت پرانی ہے نا, یہاں پرانی ہے آپ, تو جو وہ تیل کا اچار آتا تھا احمد کا اور جس جو اس کی کوالٹی تھی, یہ پچرنگا وغیرہ اس کے مقابلے میں یہ سب آگے نکل گئے ہیں.
صحیح, مگر ٹورنٹو والے نہیں, نہیں ٹورنٹو والے بڑے, آپ کو میں بتاتی ہوں, ٹورنٹو والے بڑے ڈیڈیکیٹڈ ہیں. ہم احمد کا اچار چٹنی لیتے ہیں. اب ایک اروبا کا بھی آ گیا پاکستان سے, انہوں نے بھی بوتل احمد جیسی رکھی.
لذیذا کا بھی ہے, ذائقہ کا بھی ہے, میں مارکیٹ میں پھرتا رہتا ہوں, مجھے اندازے ہیں, لیکن یہ ہے کہ کوالٹی بھی ہونی چاہیے. کوالٹی ایسی ہو کہ کسٹمر جو ہے بھی مرفیل پراؤڈ کہ دیکھو بھائی ہماری پاکستانی پروڈکٹ تو ہاتھ لگاؤ گے بہت اچھی کوالٹی کی تمہیں ملے گی, پرائس اس کی ٹھیک رکھیں, کوئی ایسی بات نہیں ہے, یہاں افورڈیبلٹی ہے. لیکن یہ میرا ایک پیار بھرا شکوا تھا, چلیں چھوڑیں اس کو. عمران خان کی جو ہے اس کے دورے کی بات کریں, کیونکہ اس میں جو ہے اچار نہیں, اس میں نیمبو نچوڑے جانے والی بات بھی آنے والی ہے.
تھوڑا سا پالیٹکس کی طرف آتے ہیں صاحب. پاکستان کے ایوان بالا میں حزب اختلاف کی جماعتوں نے چیئرمین صادق سنجرانی کے خلاف عدم اعتماد کی قرارداد جمع کروائی, اور اپوزیشن کو اس وقت ایوان میں عددی اکثریت حاصل ہے, اس پہ کیا آپ کہیں گے؟
تو ٹھیک ہے جی, جہاں اس وقت جو ہے پی ٹی آئی کو عددی اکثریت حاصل ہے, آپ دیکھ رہی ہیں کہ وہاں پر پارلیمنٹ کا کیا مذاق بنا ہوا ہے. ٹھیک ہے, تو اب دوسری بھی پارٹیاں ارسپانسیبل ہیں. میں تو یہ نہیں کہوں گا کہ جی ایک پارٹی ارسپانسیبل ہے, آل تھری پارٹیز آر ارسپانسیبل. ان کو اس چیز کا پتہ ہی نہیں کہ ان کے سیکیورٹی سیٹ کیا ہیں, بارڈرز پہ کیا سیکیور مطلب کہ ہو رہے ہیں, گلوبل اسٹریٹجی کہاں چلی جا رہی ہے, ہمارے ارد گرد کے ماحول میں کیا خرابیاں آ رہی ہیں, ان کو اس چیز کی نہیں ہے. ان کو یہ ہے کہ جب آپ میری خامی کی طرف انگلی کرتی ہیں تو میں کہتا ہوں نہیں, یہ میں میری میں مجھ سے پہلے والے کر گئے ہیں, کہ اگر پہلے والے کر رہے ہیں تو میرا آپ میرا فرض یہ ہے کہ میں اس کو کریکٹ کروں, اور اگر پہلے والوں نے نہیں کیا ہے تو پھر میرا فرض یہ بنتا ہے کہ میں مان لوں.
میاں صاحب, چیزوں کے یا چیزیں جب بگڑ جاتی ہیں تو اٹ ٹیکس ٹائم ٹو ریپیئر دوز لاسز.
جی ٹھیک ہے نا, تو پھر ریپیئر جو ریپیئرنگ میکینک ہوتا ہے نا, ہی شوڈ ریکوائر اسپیشل اسکلز.
میاں صاحب, آپ کو بھی شاید میری بات اچھی نہ لگے, اور بہت سارے ہمارے لسنرز کو بھی میری بات اچھی نہ لگے. پاکستان میں ایک مطلب لوگ, اٹس ویری سیڈ, مگر میں یہ کہتی ہوں کہ یس, اگر کوئی چیز مسائل ہیں اور اگر وہ چھپے ہوئے چل رہے ہیں تو یو نو واٹ, ہم آنکھ بند بھی کر سکتے ہیں. شراب اب تو بکتی بھی ہے وہاں پہ, ملتی بھی ہے, دیز تھنگز آر کامن ان پاکستان. مگر ایک طرف یہ عالم ہے اور ایک طرف پاکستان کا ایک بینک ہے میزان بینک. تو نیٹ فلیکس ایک کمپنی ہے جو کہ فلمیں دکھاتی ہے, اس کی ممبرشپ لینی پڑتی ہے. جو میزان بینک ہے وہ کوئی صارف تھا یا کوئی شخص تھا, اس نے نیٹ فلیکس کی پیمنٹ میزان بینک کے کارڈ کے تھرو کرنی چاہی, تو میزان بینک نے وہ کارڈ کی پیمنٹ روک دی. انہوں نے کہا کہ بھائی ہمارے ہاں شریعہ پالیسی ہے, نیٹ فلیکس شریعہ پالیسی کی خلاف ورزی کرتا ہے. یعنی انٹرنیشنل قانون کو کیسے آپ اپنے تابع کر سکتے ہیں, مجھے بڑا زیادتی نظر آئی ہے اس میں.
آپ صحیح کہہ رہی ہیں, میزان بینک جو ہے وہ اپنے آپ کو اسلامی بینک کہتا ہے. مفتی منیب الرحمان صاحب جو ہیں یہ ان کے ایڈوائزر بھی ہیں جو پاکستان کے مفتی ہیں.
غدر ہے سر جی, غدر.
بات اصولی بات یہ ہے کہ بزنس میں جو جب آپ نے کارڈ دیا ہے تو کارڈ کے اوپر اس قسم کی لمیٹیشن نہیں, دوسری لمیٹیشن ہونی چاہیے. دنیا بدل گئی ہے, دنیا میں جو ہے وہ آپ کو کنزیومر کے اسے چھوڑنا پڑتا ہے. جہاں تک شراب کی آپ بات کر رہی ہیں, ہمارے ہاں شراب اور اس قسم کی جو چیزیں ہیں جو ہماری سوسائٹی ہمارے کلچر اور ہمارے مذہب کا حصہ نہیں ہے, وہ اب پاکستان میں سوسائٹی پاکستانی سوسائٹی میں سمبل اسٹیٹس, سمبل آف دی اسٹیٹس ہیں. کیونکہ اگر آپ یہاں سے جب جائیں گی نا तो वो वहाँ आपके जितने मतलब है कि मतदान होंगे या मिलने वाले होंगे, रिश्तेदार होंगे, उनमें से जो उस काम काम में शरीक है ना, वो कहेंगे अच्छा आप अमेरिका से आएंगे या आप कहीं गक्कड़ मंडी से आएंगे। अगर आपने इनकार किया तो आप गक्कड़ मंडी की, और अगर आपने कहा नहीं 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 बिल्कुल मैं हाजिर हूँ, तो फिर आप अमरीका से आएंगे, वरना आपके अमरीका से आने का जो है और होने का जो है वो शुभ हो जाता है। तो अब वो एक चीज मतलब चल रही है वहाँ कॉपी कैट इस टाइप का। इस्लामाबाद में जितनी शराब की बोतलें वीकेंड पे भंगी इकट्ठा करते हैं उसके बारे में एक अंदाजा है कि वो मतलब है कि किसी और शहर में इतनी बोतलें इकट्ठी नहीं होती हैं जितनी बोतलें शराब की जो है वीकेंड के बाद इस्लामाबाद में भंगी इकट्ठी करते हैं, क्योंकि वो इकट्ठी करके उनके लिए वो जो है पैसे उनको मिलते हैं, तो लिहाजा वो सारी बोतलें जाया नहीं जाती, वो इकट्ठी होती हैं। आप जाके लाहौर में फ्लैट रूबिल के पीछे चले जाए, शाम को 4 बजे के बाद जो है वहां पर बड़े बड़े मौजूदीन जिनको आप बहुत इज्जत की निगाह से देखती होगी, उनके नौकर जो है वो लाइन में लगे हुए होते हैं, इसलिए कि वहां पर जो गैर मुस्लिम है उनको शराब का कोटा मिलता है, और वो जो उस कोटे की खरीदी हुई शराब जो है वो लाहौर में फ्लैटीज होटल के पीछे बिकती है।
वेरी सैड।
जो आपका कल्चर नहीं है, जो चीज नहीं है, हम उसके ज्यादा अतराते हैं। और अगर जो आपका कल्चर है, मैं यहाँ अब आपको मैं बताऊं कि यूएन में जब मैं बहुत मोटी खद्दर के कुर्ते पहन के जाता हूँ, वो लोग मेरी मतलब है कि इस मामले में जो है उन्होंने मुझे एक्सेप्ट कर लिया है, व्हाट एवर आया है, ठीक है जी, बगैर टाई के जाता हूँ, बगैर सूट के जाता हूँ।
नहीं भैया साहब, वो तो आपका स्टाइल ही बड़ा हसीन स्टाइल आपने तो बनाया।
नहीं, लेकिन वो इज्जत करते हैं, यहाँ वाले अमेरिकन इज्जत करते हैं। अपने बहुत सारे लोगों को, दोस्तों को मैं देखता हूँ कि वो नाक घुसते हैं कि ये क्या मुसीबत खड़ी। उसकी वजह यह है कि जो रूलिंग मतलब है पावर होती है दुनिया की, उसके कल्चर को अपनाना हमेशा से मतलब है ये चलाया, जब मुसलमान हुक्मरान थे तो उनके कल्चर को अपनाया गया, जब रोमन से उनके कल्चर को अपनाया गया, तो वर्ल्ड पावर में वो कल्चर को लोग अपनाते हैं जिनके कल्चर और जिनकी जड़ें कमजोर होती हैं, जिनकी नहीं होती वो नहीं अपनाते।
बहुत शुक्रिया मियाँ साहब। अब मैं आपको लेकर के चलती हूँ उस तरफ। मरियम नवाज साहिबा ने एक वीडियो शेयर की और पाकिस्तान के टेलीविजन्स ने उसको कवर कर लिया, और फिर 3 चैनल्स पे आरजी पाबंदी भी लग गई, जिसमें आपका एक जियो है, एक 24 आवर्स है और एक और चैनल है। मगर आज मोहतरमा ने एक और, मुझे कभी कभी लगता है मियाँ साहब, कानून घर में बाज़ जगहों पर सख्ती होनी चाहिए। कनाडा में अगर पुलिस का डर ना हो तो लोग स्पीडिंग भी करेंगे। एक तो पुलिस का डंडा, ऊपर से पॉइंट्स 12 के 12 हैं, अगर आपके पॉइंट कट जाते हैं, 3 कटे 3 कटे, तो आपका लाइसेंस भी रिवोक हो जाता है। आज उन्होंने एक और वीडियो, 2 वीडियोस और रिलीज किए हैं, जिसमें जज अरशद मलिक की ऑफिशियल गाड़ी अपनी ग्रीन नंबर प्लेट के साथ आती है और नासिर भट को एस्कॉर्ट करते हुए लेके जाती है। यहाँ वो जो मोटरसाइकिल सवार इनके साथ था, यानी आपको ये भी नहीं पता कि कौन आपके साथ है और कौन आपके साथ नहीं है। अगर आपने अदलिया को पामाल कर दिया, अगर आपने आर्मी को पामाल कर दिया, तो आप क्या पॉलिटिशियंस को ही हाईलाइट करेंगे?
आप बिल्कुल सही कह रहे हैं, आपने सही बनाया, लेकिन बात तो ये है कि इस गेम में कोई भी बंदा ऐसा नहीं है कि जो कहे कि वो मासूम है। अब ये अलग बात है कि पीटी पावर में है, लिहाजा हम ये कहते हैं अब ये नहीं होना चाहिए। जब उस वक्त संजीदा दिमाग समझा रहे थे कि जब 126 दिन का आपने धरना दिया, चीन के मतलब के सदर का जो है दौरा मंसूख आपने कराया, इस्लामाबाद के अंदर डिप्लोमैट्स को जो है हैरासमेंट उनकी हुई, और जब वहां खड़े होकर ये कहा जाएगा ओ फलाने थानेदार तू याद रख ले अगर मेरे बंदों को हाथ लगाया तो, ये तो फिर लॉ एंड ऑर्डर कहाँ से आएगा? देखिए ना, ट्रेंड की बात है, हर एक का अपना कॉन्ट्रीब्यूशन।
ये थानेदार को किसने तड़ी दी?
थानेदार को आपके मतलब हमारे मौजूदा प्राइम मिनिस्टर मुस्लिम प्राइम मिनिस्टर साहब ने दी थी।
क्या तड़ी दी थी?
ऐसे यही दी थी कि तुम्हें मैं देख लूंगा और तुम्हारे साथ मैं ये करूंगा और वो करूंगा। और जी नहीं,
ये कब दी थी?
आपको बताइए, ये जब वो धरने का मामला था, बल्कि वो थानेदार नहीं है बल्कि वो SSP था, उसको दी थी। तो कहने का मतलब ये है कि जब आप नाम ले लेके सरकारी हुकाम जो लायक हो, ठीक है, हर हुकूमत ने इस्तेमाल किया, मैं ये नहीं कहता कि इनका, जब आप ये ट्रेंड डालेंगे कि मैं जब इनको कोर्ट से नोटिस आता था, आज कहा जाता है कि कोर्ट का फैसला कर लें, पहले जब इनको कोर्ट से नोटिस आया इन्होंने कितनी अपीयरेंसेस की, कोर्ट के अंदर किसी जवाब पेश हुए नहीं ना हुए। बात यह है कि हुक्मरानों को देख कर रियाया भी वही बात पकड़ती है, जो मुस्लिम लीग ने किया है वो उनका हिस्सा है इसलिए सारी खराबी में जो पीपल पार्टी ने किया उनका हिस्सा है और जो ये इन्होंने किया है वो भी हिस्सा है। अब ये बात नहीं हो सकती है कि बाकी को तो आप धरना देना देने दें, बाकी अगर कोई चीज जो है टीवी के ऊपर चलाएं तो आप उसे पाबंद कर दें, और जब आपकी गालियां और आपकी जो टीवी पे आपकी तकरीर दी जाती थी तो वो सुनाना था, ये तो नहीं हो सकता ना। एक रूल होना चाहिए और उसूल का रूल होना चाहिए, कानून का रूल होना चाहिए। पहले मैं फॉलो करूं फिर मैं आरफा से कहूं कि आप भी फॉलो करें, ये नहीं हुआ है। नतीजा उसका ये जो इसमें बिगाड़ आपने जो पाकिस्तान के माशरे में देखा है उसकी वजह यही है कि दूसरों के लिए कवानीन है अपने लिए नहीं है। आज जिन कवानीन के निभाग के लिए पीटीआई की हुकूमत रो रही है और लोगों को अदालतों का वास्ता देती है, ये खुद मतलब इन्होंने क्या किया था मुशर्रफ के दौर में जब इनके अरेस्ट वारंट निकले थे, इन्होंने क्या किया था, इन्होंने पूरे कोठे कूदे थे, छुपे थे कि नहीं छुपे थे। मैं एक की बात नहीं कर रहा हूँ, मेरे लिए वतन अजीज है, मेरे लिए ना इमरान खान की हैसियत है ना नवाज की हैसियत है ना बेनजीर की, और अल्हम्दुलिल्लाह आप जानती हैं कि जिंदगी में मुझे इन सब से डील करने के मौके मिले हैं। बराह रास्त मैं उन सहाफियों में से हूँ कि कुदरत ने बैठ कर मैंने पका था इसी लहजे में बात की जिस लहजे में बात कर रहा हूँ, लेकिन कहने का मतलब ये है कि ये नहीं हो सकता। मैं उन कसीदा गो में से नहीं हूँ कि जो बैठा हुआ हो या मेरा पसंदीदा हो उसका मैं कसीदा गाऊँ। अभी भी मैंने इनके दौरे के बारे में, अब देखिए सबसे पहले मैं ही था जिसने कहा कि जी अभी तक जो है ये तारीख पिछले महीने की तयशुदा थी 22 जुलाई, उसके अलावा एक लफ्ज जो है इनके दौरे के बारे में इनकी मसरूफियात के बारे में एक लफ्ज नहीं कहीं कहा जा रहा, एक लफ्ज तय नहीं हुआ। बल्कि अभी भी मैं आपको बताऊं कि आज व्हाइट हाउस ने सिर्फ ये कहा कि 22 जुलाई को मुलाकात होगी।
बिल्कुल उनका ये सर्कुलर तो आ गया कि 22 जुलाई को मुलाकात
आ गया है ना। मैंने आज से चार पांच रोज पहले कहा था कि सिर्फ इस तारीख के अलावा कोई चीज इनके दौरे की तय नहीं।
मगर डू यू थिंक के ये जो जो सूरत हाल पिछले दिनों बनी है तो पाकिस्तान थोड़ा उतावला हो गया जल्दबाजी में कोई गलत फैसला ना कर ले और पाकिस्तान कहीं कॉम्प्रोमाइज करने के तो कोई स्टेज पे नहीं आ जाएगा, क्योंकि पाकिस्तान पे अमेरिका का ताल्लुक सऊदी अरेबिया से है, सऊदी अरेबिया पाकिस्तान को पैसे दे के भी नवाज रहा है, बादशाहों ने चक्कर भी लगाने शुरू कर दिए हैं, ईरान से हमारी रिफ्ट डेवलप हो जाएगी और यानी इनडायरेक्टली डायरेक्टली सऊदी अरेबिया सालस के तौर पे बीच में पड़ा हुआ है और कहीं कोई कॉम्प्रोमाइज़ तो नहीं हो जाएंगे जो परवेज़ मुशर्रफ के दौर में हुए थे।
आरिफा जी ये बीच में जो पढ़ने वाले लोग हैं ना ये हमेशा से पढ़े रहे हैं, कभी खामोश सिग्नल पे हमने काम किया कभी उसके ऊपर हमारे लीडरों की जिसमें परवेज मुशर्रफ भी शामिल है जिसमें जियाउल हक भी शामिल है जिसके अंदर मतलब है कि बाकी ये भी सारे शामिल है, इनकी बदअकलियों की वजह से इनकी गलत पॉलिसियों की वजह से आज हमारा हाल ये है। इनको मुतालबात की लिस्ट दी जाएगी, आप देखिएगा जो आज व्हाइट हाउस का ऐलामिया आया है उसको आप पढ़ लें और फिर मुशर्रफ के दौर में चले जाएं। ऐसे कितने साल पीछे की बात कर रहा हूँ मैं आपको, मैं 2001 और 2002 की बात कर रहा हूँ, उस ऐलामिये में और इस ऐलामिये में कि कौन से मामलात होंगे। मैंने आज लिखा है कि वही मामलात वही एजेंडा जो मुशर्रफ के साथ था वही एजेंडा आज भी, और हम इस अरसे के अंदर क्या हुआ है, हम जनाब बद से बदतर हो गए, हमारी हालत बिगड़गुं हो गई है, हम मतलब वो है और हमारा हमसाया जो है वो हमसे कई गुना आगे बढ़ के अमरीका के इत्तेहाद में है, अलायंस में है। फिर उसके बाद हम ये समझते हैं कि जी आज सऊदी अरब हमारे पास आया, नहीं सऊदी अरब आपके पास इसलिए नहीं आ रहा, सऊदी अरब के कहने की वजह से इसलिए आ रहा है कि उनको पता है कि इनके हुक्मरान बहुत ही कमजोर दिल गुर्दे और दिमाग के आदमी है, और ये मैं एक के बारे में सबके बारे में ये कह रहा हूँ, सबके बारे में ये कह रहा हूँ। बीबी एक ऐसी थी जिसको इंटरनेशनल डिप्लोमेसी का कुछ पता था, आई एम नॉट पीपल पार्टी,
मगर इमरान खान ने भी इंटरनेशनल पॉलिटिक्स को पढ़ा हुआ है ऑक्सफोर्ड से
जी पढ़ा हुआ है, लेकिन अब देखिए कि ये पहला टेस्ट है इनका फॉरेन पॉलिसी में। अभी तक जो इनके फॉरेन पॉलिसी चलाने वाले लोग हैं जिनमें शाह महमूद भी शामिल है, ये लोग पहले भी फॉरेन पॉलिसी चला चुके हैं, इनकी फॉरेन पॉलिसी में क्या फतूहत, पहले भी ये वजीर खारजा रहे हैं और मेरे बड़े अच्छे मलिक करम फरमा है,
पहले और हुकूमतों से घूमते हुए आए हैं। बाय द वे व्हाइट हाउस ने तस्दीक की है कि सदर ट्रंप और पाकिस्तानी वज़ीर आज़म इमरान खान 22 जुलाई को मुलाकात होगी, ये ऐलानिया में कहा गया है। کہ صدر جو ہیں وہ عمران خان کا وائٹ ہاؤس میں خیر مقدم کریں گے. جی
جی خیر مقدم وہ ہوگا, لیکن آپ یہ دیکھیے کہ اس کے بعد نتیجہ اس کا کیا نکلنا ہے. نتیجہ یہ نکلنا ہے انہوں نے وہ افغانستان جو ہے وہ چونکہ امریکہ اس کے اس سے نجات حاصل کرنا چاہتا ہے, وہاں اپنے مقاصد کو پورا کرنا چاہتا ہے, اس وجہ سے اتنی بات ہوئی ہے. پہلے مشرف کے زمانے میں بھی یہی ہوا کہ انہوں نے ہمیں بلایا اور بلا کے جو ہے وہ ڈکٹیٹ. دیکھیے بلانے کا یہ مطلب نہیں ہے کہ بڑی عزت دے دی گئی ہے. بعض دفعہ جو ہے وہ نوٹس دے کے اس لیے بھی بلایا جاتا ہے کہ ان کو مطالبات کی لسٹ
پکڑا دو. مگر میاں صاحب میرا, آپ امریکہ میں رہتے ہیں, دیکھیے آج امریکہ کی ایک نیوز ہے, میں یقیناً ان چیزوں کو لے کے جانا چاہتی ہوں آپ کے ساتھ. آپ کا امریکہ میں جیفری ایپسٹین جو ہے 66 سال کی عمر کا آدمی ہے, ہم جب بھی بات کرتے ہیں پاکستان کا کوئی میڈیا اٹھا لیں, جب بھی بات کرتے ہیں کہ پاکستان میں عورت کے ساتھ زیادتی ہوتی ہے, ابیوز کیا جاتا ہے, اسالٹ کیا جاتا ہے, مگر اب جیفری جو ہے ایپسٹین, آپ سوچئے ملٹی بلینر یہ آدمی ہے اور اس پہ چارجز لگ رہے ہیں کہ اس نے, میں بلکہ کہہ رہی تھی ایک کوٹ ان کوٹس میں پڑھنا چاہتی ہوں, اکارڈنگ ٹو انڈائٹمنٹ بٹوین 2002 سے 2005 تک ایپسٹین رین اے ٹریفکنگ انٹرپرائز ان وچ ہی پیڈ hundreds of dollars in cash to the girls as young as 14 years, 14 سال تک کی لڑکیوں کو بھی اس نے اپنی سہولت کے لیے رکھا. یعنی آپ امیجن کیجئے گا کہ یہ دس از ناٹ اے تھرڈ ورلڈ کنٹری, اے مین ہو از میرڈ, اے مین ہو از بلینر اینڈ ہی از ڈوئنگ آل دیز تھنگز آپ کے امریکہ میں. اور آپ کے ڈونلڈ ٹرمپ جو ہیں امریکہ کے پریزیڈنٹ, برٹش جو آپ کے امبیسڈر ہیں اس کے لیٹرز لیک ہو گئے ہیں, ڈونلڈ ٹرمپ نے ان کے بارے میں بھی برا لفظ کہہ دیا. آپ کا فاکس ٹی وی, آج تک وہاں ایک فاکس ٹی وی تھا جو ڈونلڈ ٹرمپ کے گن گاتا تھا, فاکس ٹی وی نے بھی ان کے خلاف بات کر دی تو وہ فاکس ٹی وی کے بھی ویری ہو گئے ہیں. میں یہاں آپ کی ان پٹ لینا چاہتی ہوں کہ امریکہ میں بھی کوئی صورتحال اتنی کمال کی تو کلاسک تو نہیں ہے.
نہیں, لیکن مجھے یہ کہنے کی اجازت دیں کہ ملٹی بلینئر ہو کر بھی ایپسٹین جو ہے وہ قانون کی زد سے نہیں بچ سکا.
کیا بات کہی سر, زندہ باد. اور وہ جب جیل میں بیٹھا ہوا ہے تو اس نے
پاکستان میں ایک کوئی کیس بتا دیں کہ جہاں ملٹی ملینئر بندہ جو ہے وہاں ہر رات اسلام آباد, لاہور, کراچی میں جو ہے مجروں کی اور ان سب چیزوں کی محفلیں سجائی جاتی ہیں.
آئی اگری سر,
مہمانوں کی دعوتیں کی جاتی ہیں.
مگر سر اب میں آپ جب آپ جب آپ نے
ابیوز ہوتا ہے, لیکن ایک ملٹی ملینئر کو میں نے اس جرم میں سزا ہوتے ہوئے اگر آپ نے سنا ہو تو ذرا میری بھی تشریف فرمائیے.
بڑی خوبصورت سر جی عظیمیہ صاحب آپ نے بات کی, جیفری ایپسٹین 66 ایئرز اولڈ ملٹی بلینر, اور وہ جب عدالت میں بیٹھا ہوا ہے تو وہ وہی مجرم کے کپڑے پہن کے بیٹھا ہوا ہے. مگر اب میں آپ کو یہاں سے لے کے جانا چاہتی ہوں پاکستان. اب جو آپ نے تذکرہ کیا, میں ایکچولی آپ کو ٹریپ کر رہی تھی, تو یو ٹریپ ناؤ.
ہو گیا, میں ٹریپ ہو گیا, ویسے ہو گیا بغیر کہے.
آئی واز ٹرائنگ ٹو ٹریپ یو سر, کہ آپ اب اس وقت پاکستان کا عالم دیکھیں کہ عدالتیں کرپٹ ہیں. میں مانتی ہوں شراب ہمارے ہر بڑا آدمی شراب پیتا ہے, اور میرا خیال ہے میں اب کس کس کا نام لوں اور کس کس کا نہ لوں یہ ان کا پرسنل افیئر ہے. مگر میاں صاحب, مریم نواز نے کل دھمکی دی تھی کہ میں کوٹ لکھپت جیل کے بعد بھوک ہڑتال کروں گی. یعنی ایک عام آدمی چھوٹی سی چیز کی پاداش میں جیل میں عمر اپنی گال دیتا ہے, ویئر ایز پرائم منسٹر آف پاکستان, ایکس پرائم منسٹر آف پاکستان نواز شریف صاحب, وہ جیل کا کھانا بھی نہیں کھا سکتے, ان کا کھانا گھر سے جاتا ہے, اور پھر جب ان کا کھانا اگر نہیں ڈلیور ہونے میں دیر ہو جاتی ہے تو وہ بیش کرتے ہیں کہ لیں جی اگر یہ نہ ہوا تو ہم بھوک ہڑتال شروع کر دیں گے. یہ بھی تو میاں صاحب زیادتی ہے نا.
اب آپ وہی اسی طرف لوٹ جائیے ایپسٹین کے کیس کی طرف, وہ بھی جیل میں بیٹھا ہے نا.
ہاں,
اگر آپ مجھے یہ بتا دیں کہ اس کا کھانا بیماری کے بغیر, اگر کوئی بیماری ہے تو پھر تو ہوگا الگ, عام قیدیوں سے الگ ہو, یا اس کا سیل جو ہے وہ عام قیدیوں سے الگ ہو, تو پھر مجھے بتائیں.
سر یہ سیل کی بات ہی نہ کریں, کھانا اگر بیمار ہوگا تو وہیں جیل سے ہی بن کے آئے گا, اس کے گھر سے نہیں آئے گا. घर से नहीं, मगर पाकिस्तान में आपकी पॉलिटिकल लीडर, बिकॉज शी नोज, मरियम नवाज नोज दैट शी हैज ट्रेमेंडियस नंबर ऑफ फॉलोअर्स, एंड शी सेड कि मैं भूख हड़ताल करूंगी वहां, और बिलावल जरदारी ने उनको फोन कर दिया, और बिलावल जरदारी ने उनसे जब बात की तो उन्होंने कहा ये अब मुझे अरेस्ट करने के चक्कर में है। अगर आप हर चीज को गलत करेंगे तो अरेस्ट नहीं करेंगे तो क्या करेंगे, लॉलेसनेस कितनी आप मुल्क में पैदा करेंगे।
आरिफा जी, मैं नाम लिए बगैर मैं आपको बताऊं कि पाकिस्तान की जो बहुत वीआईपी पॉलिटिकल पर्सनैलिटीज है ना, ये जब जेल में थी, जेल में जाती हैं, तो मैंने कराची जेल में भी वो कमरे, खूबसूरत कमरे देखे हुए हैं, बल्कि उस खूबसूरत कमरों के अंदर जो सर्विसेज इनको हासिल होती हैं, काश मुझे कोई मतलब है कि फ्री ग्रांट कर दे तो मैं वैसे सारी उम्र वहां जा सकूंगा। ठीक है, कराची में, लाहौर में कोर्ट लखपत की इसी जेल के अंदर मैंने मराहत उनको सियासियों के साथ, यानी बाकायदा जाकर बैठ कर वहां जो लंच वहां खाए हैं वो उनके घरों पे मैंने कभी नहीं खाए।
मियां अजीम, मियां साहब,
और गरीब आदमी जो है, गरीब आदमी वहां मुशक्कत ही होता है। अब यहाँ देखे ना, ये जो है कितना बड़ा मतलब तजाद है, तो जाहिर है कि ये फिर वो लोग हैं कि अगर इनकी चादर के नीचे कहीं प्याज का छिलका आ गया है तो इनको राहत नहीं आएगी। क्यों कि प्याज के छिलके से जो है वो तवाज़ुन मतलब के जो नहीं रहा, जो इनके मतलब के इनकी ख्वाबगाहों का तार होता है। कितने लोग हैं इस किस्म के कि इन चीजों में, औरतों के अब्यूज में, औरतों के हकूक में पकड़े गए हैं। आजम सवाती ने अभी मार के वो जो है अपने इलाके में वो मुलाजमीन के बच्चों को मार मार के उनका खून निकाल दिया, तबाह कर दिया उनको बेचारों को। ठीक है, क्या हुआ उसका, कुछ हुआ है? इतनी मिसालें आपको मैं दूं, लेकिन उसके साथ अदलिया की बात आप करते हैं, मुझे ये कहने की इजाजत दें कि ये करप्शन पे नहीं है। जस्ट पहले जब पाकिस्तान की पार्लियामेंट टूटी थी तो एक बंगाली मौलवी तमीजुद्दीन जो स्पीकर था आपकी कौमी असेंबली का, फटी हुई अंदर से शेरवानी पहन के इन सब सियासतदानों के पास गया कि आप मेरी मदद करें, मैं इस मुल्क में पार्लियामानी जमहूरियत लाना चाहता हूं। किसी ने मदद नहीं की और जस्टिस मुनीर ने वो फैसला दिया कि आज तक हमारे यहाँ जमहूरियत नहीं आ सकी। जज उस वक्त भी फरोख्त होते थे, उस वक्त भी ईमानदार जज भी थे। अब आप ये देखें कि जस्टिस कार्नेलियस ने इस्लामी शरिया पर नॉन मुस्लिम चीफ जस्टिस ऑफ पाकिस्तान होते हुए जो कुछ उन्होंने कहा, जो उनका कंट्रीब्यूशन है किसी और जज का है। क्या जस्टिस भगवान दास जो हैं आज भी एक सिंध के एक हिंदू होते हुए भी जो ईमानदारी और जितनी सादगी के साथ उन्होंने चीफ जस्टिस सोना गुजारा है, कोई और आपको मिसाल मिलती है? जस्टिस टी एच रेमंड कराची में मतलब थे सिंध हाई कोर्ट में, आप देखिए उनको उनका आप रिकॉर्ड देख लें किस किस का, यानी नॉन मुस्लिम जस्टिस वर बेटर देन द मुस्लिम जस्टिस। और फिर हमारे और भी लोग हैं, जस्टिस उसम कियानी है, बी जेड कैकाउस है, ए आर चंगेज है, ये किन के आपको बताऊं, इन देवर मैन ऑफ इंटेग्रिटी, कोई उनको नहीं खरीद सका। लेकिन ऐसे जज भी हैं जैसे मलिक कयूम के, बाकायदा उन्होंने जनाब जी उनकी टेप मौजूद है कि उन्होंने कह दिया हाँ जी मियां साहब से कह दें कि काम हो गया, मैं सजा दे दूंगा बेनसीर को, और टेप बाहर आ गई। तो ये देखे ना, बात ये नहीं है कि जज भी तो अपना हिसाब करें। जस्टिस नसीम हसन शाह जो है जिन्होंने भुट्टो को फांसी दी थी, एक दफा न्यूयॉर्क आए तो हम दोनों ही इकट्ठे एक ही गाड़ी में बैठ गए, ये बड़े छोटे से कद के थे तो इनके बैठने का जो अंदाज था वो फुदक के बैठते थे बाकायदा पिछली सीट पर, क्योंकि कदकाठ इतना नहीं था, और मैं उनकी इज्जत नहीं करता हूँ। लेकिन यह है कि जब मैंने उनसे ये पूछा, कहने ने पंजाबी में कहने लगे मियां गल सुन, वो जो हो गया ना हो गया, उसे मिट्टी पा अगे जी को गल कर भुट्टो के केस के बारे में। ठीक है, ये देखिए ना कि ये जा रहे थे एशियन सोसाइटी के प्रेसिडेंट और निकोलस प्लाट हमारे यहाँ सफीर रहा था अमेरिका को, उसे मिल गए, मेरी भी उससे मुलाकात मतलब कि मुलाकातें रही थी। तो नतीजा ये हुआ कि वो जनाब अली निकोलस प्लाट तक जब गए और वो जब मुझे खुला के मिला तो ये मेरा हाथ दबा रहे थे कि मेरी सिफारिश करता जाए।
By the way, मेरी सिफारिश कर दीजिएगा अगर इमरान खान से मुलाकात हो तो मनु जरा ब्रीफ केस ले जाए जी।
वो जी इस वक्त अगर हमें पहचान लेंगे तो हम अपनी पूरी नसीबी समझेंगे, बाकी बात की बात है।
हम आपकी कॉल एयर पे ले सकते हैं अगर आपने अपनी इनपुट करनी है। मियां साहब आपके कटहरे में होंगे, मियां साहब से हम सवाल करेंगे, और स्टूडियो का नंबर 416-620-1778। मियां साहब जस्तजू जो करे वो छुए आसमान, मेहनत اپنی ہوگی پہچان کبھی نہ بھولو, سب کی نظروں میں پاکستان کبھی نہ بھولو, اور میری آپ کی پہچان ہے. ہم کوئک میاں صاحب سوال لیں گے اور آپ سے جواب حاصل کریں گے.
بات یہی ہے کہ ملک کی بات کریں, زمین کی بات کریں, شخصیات تو آتی جاتی ہیں اور بڑی فرق ہیں اور بڑے چھوٹے لوگ ہیں. یہ ہم فینٹیسی جو ہے نا دور سے ہم ان کے بارے میں فینٹیسی اس لیے ڈیولپ کرتے ہیں کہ ہمیں ان سے ملنے کا موقع نہیں ملتا, ورنہ یہ ہمارے جیسے جو عام انسان ہیں یقین جانو کہ ان میں سے بہت ساری شخصیات ایسی ہیں کہ اس سے بھی لوور پیڈیسٹل پر.
بہت شکریہ میاں صاحب, پہلی کال لیتے ہیں ماسٹر بریانی کے ریفرنس سے. ماسٹر بریانی رات کو 9 بجے تک کھلا ہے, یہ نیو ان سینٹر ان سائڈ دا مال ہے, اور آپ مزیدار حلیم نہاری کڑاہی کباب پائے چھوٹے کے بھی اور بڑے کے بھی حاصل کر سکتے ہیں. ماسٹر بریانی 9052760666 2076066. جی السلام علیکم.
ہاں جی وعلیکم السلام باجی اور میاں صاحب السلام علیکم. بڑا مزہ آ رہا ہے, یقین کریں آپ نے آج سوال بھی بہت اچھے کیے اور میاں صاحب نے جواب بھی بہت اچھے دیے. مریم نواز
شریف, یہ سب عارفہ کا کمال ہے, میرا کوئی کمال اس میں نہیں ہے.
نہیں جی ماشاء اللہ سوال بھی بہت اچھے کیے اور آپ نے جواب بھی بہت اچھے
دیے. جعفر صاحب بہت شکریہ, آپ کا سوال کیا ہے؟
میرا سوال یہ ہے کہ ابھی مریم دیکھو میری پارٹی کوئی بھی نہیں ہے, ہم تو ادھر مزدوری کرتے ہیں, کوئی بھی آج ہم نے مزدوری کرنی ہے. یعنی یہ مریم نواز شریف جو اپنے باپ کے لیے اگر کہہ رہی ہے کہ میں جیل کے باہر دھرنا دوں گی, تو آپ نے ابھی میں سنا تھا آپ کی سن رہا تھا کہ باجی نے کہا کہ ان کو حکومت نے کہا کہ ریسٹ کریں گے, یہ کریں گے, وہ کریں گے. یعنی اگر عمران خان نے اتنا دھرنا دیا, اس کو کسی نے ریسٹ نہیں کیا, نہ کسی نے کہا کہ ہم ریسٹ کریں گے. حالانکہ وہ کہہ رہا ہے کہ ملین سے زیادہ بندہ لے کے آؤں گا میں.
مگر جعفری صاحب آپ پہلی بات پہ بھی تو چلے نا, آپ نے یہ بات دیکھ لی, ہم نارتھ امریکہ میں رہتے ہیں, یہاں پہ جیفری ایپسٹین کی ابھی بات چل رہی ہے, وہ جیل میں ہے تو جیل کا لباس پہنا ہوا ہے. میاں صاحب اگر جیل کا کھانا ان کو اچھا ہی دیا جائے گا, اگر ان کے گھر سے کھانا آتا ہے, اور اگر انہوں نے انکار کیا تو انہوں نے کہا جی محترمہ نے ان کی بیٹی نے کہا ہے کہ میں بھوک ہڑتال کروں گی اگر میرے باپ کو گھر سے کھانا نہ گیا.
ایک بات سن لیں, میاں صاحب بھی جانتے ہیں آپ بھی پاکستان سے ہی ہیں, جیل کے جو قانون ہے نا, جو سٹائل ہے نا, عام آدمی کے پاس سیل فون بھی ہے, ادھر چرس بھی پی جاتی ہے, ادھر ہیروئن بھی پی جاتی ہے, ہر چیز ہر کام ہوتا ہے. یہ ماشاء اللہ بہت بڑے لوگ ہیں یا پیسے والے لوگ ہیں, اگر یہ کہہ بھی دیں کہ بھائی کھانا گھر کا آنا چاہیے, قسم سے مجھے پتا ہے کہ ادھر ہر جو ذرا بھی تھوڑا سا کوئی قتل کے کیس میں گیا ہے, کوئی ڈرگ کیس میں گیا, اندر مل رہا ہے.
بہت شکریہ جعفر صاحب, بہت شکریہ. بس چلیں پھر ہم سارے چل کے پھر کچھ کر لیتے ہیں. جی جعفر صاحب میاں صاحب کیا کہتے ہیں؟ جعفر
صاحب کی بات بالکل ٹھیک ہے عارفہ, وہاں اندر سب سارے کاروبار ہوتے ہیں.
میاں صاحب لے اب آپ نے میاں صاحب آپ نے یہ بات کی نا, تو یہاں کی جیلوں میں بھی, یہ نارتھ امریکہ کی جیلوں میں بھی اندر کھاتے ڈرگز بھی سپلائی ہوتی ہیں, ایوری تھنگ ہیپنز ان سائڈ. اور آپ کو پتا ہے کہ مجرم کو مجرم جیل بناتی ہے. ایک آدمی جو جیل میں جاتا ہے نا, تو بلکہ زیادہ بڑا مجرم بن کے نکلتا ہے. ہم تو خیر وہ رائٹس کی بات کر رہے ہیں, اسرائیل کا ایک پریزیڈنٹ ہے جیل میں ہے, وہ یونیفارم بھی جیل کا پہنتا ہے, کھانا بھی جیل کا کھاتا ہے. تو مطلب ہمارے ہٹے کٹے کھلاڑیوں کو سیاست دانوں کو کیا پرابلم ہے؟ اگلی کال لیتے ہیں. جی السلام علیکم. جی ہلو, ہیلو,
وعلیکم السلام.
جی جی بات کریں. جی السلام علیکم. ہیلو, بہت ہی سلو آ رہی ہے, پتا نہیں کیا وجہ ہے.
جی مجھے آ رہی ہے آواز, آپ کیا کہنا چاہ رہے ہیں, سوال کیا آپ کا؟
آپ سوال کریں.
سوال آپ کا بالکل ٹھیک ہے, اس لیے کہ یہ تو سارے جو ہے بڑی بڑی بات ہے کہ ایسے کام کیونکہ نہیں ہونے چاہیے, اور وہاں پر انصاف کا بھی بول بالا ہونا چاہیے اور اصول ہونے چاہیے بھائی, شخصیات کی بجائے اصول ہونے چاہیے, اصول پر عمل ہونا چاہیے. بالکل آپ کی بات ہے کہ
سر میں دوسری بات یہ کہنا چاہتا ہوں، جو اپنے ملک سے اپنی دھرتی ماں سے محبت نہیں کرتا وہ اپنی ماں سے سگی ماں سے بھی محبت نہیں کر سکتا.
حضور اس کے اندر بہت سارے پردہ نشینوں کے نام آتے ہیں. کوئی آدمی جو ہے مثلا مشرف صاحب نے بہت ساری ایسے معاملات کیے ہیں کہ جہاں ان کی حب الوطنی جو ہے وہ بھی مشکوک ہو جاتی ہے کہ انہوں نے امریکہ کے آگے بالکل لیٹ گئے تھے. اب بات دیکھنا یہ ہے کہ ایک بندہ وائٹ کالر کرائم کرتا ہے اور ایک جو ہے ویسا کرائم کرتا ہے، لیکن کرائم تو دونوں ہے نا. ایک آدمی جو ہے وہ ایک پلان کرتا ہے اور اس کے اندر 100 آدمی مر جاتے ہیں، اور ایک بندہ جو ہے ایک آدمی کے قتل کا پلان کرتا ہے. میرے نزدیک وہ بندہ جو خاموشی سے پلان کر کے 100 آدمیوں کی ہلاکت کا زیادہ بڑا مجرم ہے.
میاں صاحب دکھ کی خبر ہے، سنا ہے پرویز مشرف صاحب کی طبیعت بھی اچھی نہیں ہے، ملک سے باہر موت ہوتی ہے. یعنی پیسہ تو آپ کو میں بتاؤں کہ یہ اولاد نے تو کچھ نہیں یاد رکھنا، ان کو صرف پیسہ چاہیے، مگر ایک انسان کی پرائیڈ بھی ایک چیز ہوتی ہے، آپ اس بات کو دیکھیں. مگر ہمارے جو انہوں نے سب سے بڑا کمپرومائز کیا تھا، ایک ان کی بات بڑی اچھی اور میں نے ایک عرصے تک مظفر نے ریکارڈ کر کے مجھے دی تھی کہ ہمیں غیروں کی ضرورت نہیں، ہمیں مارنے والے ہمارے اپنے ہیں، جس میں انہوں نے میڈیا کی طرف اشارہ کیا تھا. مگر ڈاکٹر قدیر خان کی قیمت بہت بڑی قیمت چکائی، وہ ہیرو ہے، وہ پاکستان میں رہ رہا ہے اور وہ پاکستان میں عزت سے دفن ہوگا. اگلی کال، آپ اس حکم کریں سر.
انفا جی دیکھیں، پاکستان کو بھٹو نے جو قانون بنایا تھا اس کو خود پھنسا تھا کہ پھانسی دینے والا، قتل کروانے والا، قتل کرنے والا دونوں پھانسی کے حقدار ہیں. انہوں نے جو قانون آئین پاس کیا تھا اس میں خود یہ پھنسے تھے. انہوں نے بھی ایسی حرکت کی تھی. بھٹو آدمی بہت جینیس تھا، مگر ہر آدمی، بڑے آدمی خود ہی غلطیاں کرتا ہے اور پھنستا ہے.
بہت شکریہ سر.
بالکل صحیح، بہت شکریہ. مگر ضیاء الحق کی مجھے اور کچھ یاد نہیں ہے، مجھے اپنی زندگی میں یاد ہے. دیکھیے، ہی پلیڈ ود آر مائنڈس. یہ جو ریلیجن کی ڈگ ڈگی ہے نا، یہ سب سے بری ڈگ ڈگی ہے. کاش وی بینگ پاکستانیز، میں آپ کو کہتی ہوں کہ اگر ہم اپنے کال فیل میں ہمارے تضاد ہے، ہمارا تول مناسب نہیں ہے، ہم ہر جگہ پہ، اور امریکہ نے یہ عظیم میاں صاحب زیادہ بہتر طور پہ عامل کانسی کی موقع پہ کہا تھا کہ یہ تو اپنی ڈالر کی خاطر اپنی ماں کو بھی بیچ سکتے ہیں، از اٹ رائٹ اور ناٹ؟ اور اس کو ریسنٹلی رپیٹ کیا ہے امریکہ نے، دوبارہ انہوں نے اسی الفاظ کو دہرایا ہے. مگر ہم نے کمپرومائز ہمیشہ کیا، اور اگر آپ ہسٹری کو اٹھا کے دیکھ لینا تاریخ میں، یہ سلطنت عثمانیہ کی فال جو ہے اس میں بھی ہمارے اپنوں نے ہی بیڈ رول پلے کیا، بیڈ ایپلز ہمارے اپنے ہی تھے. اگلی کال جی. السلام علیکم جی.
جی السلام علیکم. میں اندیر ہوں.
میاں صاحب
جی،
آپ
کون ہے بھائی؟
جی وعلیکم السلام.
جی جی میاں صاحب، حمزہ زرداری عرض کر رہا ہوں. میاں صاحب یہ مجھے سمجھ میں نہیں آ رہا کہ یہ پرائم منسٹر لگا ہوا ہے یا تھانے دار لگا ہوا ہے، جو لینگویج وہ بیٹھ کے پریس کانفرنس میں وہ یوز کرتا ہے، اور وہی گھسے پٹے پرانے 4-5-10 سال پرانے. آج کراچی کی صبح جو میں پریس کانفرنس پرائم منسٹر نیازی کی سن کے آیا ہوں، وہی جملے 400 ارب 600 ارب. بھائی آپ پرائم منسٹر ہیں، آپ ڈلیور کریں. 100 دن میں آپ کو ڈلیور کرنا چاہیے تھا. 10 مہینے میں آپ نے اکانومی کی بیڑا غرق کر دیا. ڈالر کہاں چلا گیا؟ روپیہ ڈھیر ہو گیا. آپ نے جتنے جو نا اپنا ڈیولپمنٹ کے پروجیکٹ تھے وہ لپیٹ کے رکھ دیے. سندھ کا بجٹ کٹ کر دیا، جتنا بلوچستان کا کر دیا، اور پورے بہرحال وہ کوئی نہیں. اور سی پیک کو تو پتا نہیں کہاں کر دیا، وہی جا کے سعودیہ کے اور امریکہ کے قدموں میں ڈال دیا. تو بھائی، اور دوسرا یہ کہ یہ جو لیکس آ رہی ہیں، اور میڈم کو میں نے بھیجا بھی تھا رات کو، جو ارشد ملک جج صاحب،
ارشد ملک وہ جو شراب پی کے ناچ رہے ہیں،
یہ میں نے جی جی ڈانس کر رہے ہیں. تو یہ ڈانسنگ بھی ہو رہی ہے، یہ بنانے والے بھی جو وہی ہیں جو ان کو لائے ہیں. تو لگتا ہے کہ اب ان سے تنگ ہے، ان سے جان چھڑانا چاہ رہے ہیں. تو اب یہ آپ بھائی ڈلیور کریں. یو آر پرائم منسٹر آف پاکستان یار، تم اس طرح سے
اب جواب لینا، اور میں نے اس کا جواب میں نے بھی دینا ہے.
अच्छा जी, इजाज़ जरदारी साहब, बिल्कुल आपका तबसरा बड़ा भरपूर है, वो सब कुछ है, लेकिन मैं आपसे करूँ कि अगर आपको याद हो तो जुल्फकार अली भुट्टो साहब के जमाने में भी एक इसी तरह की शराब की बोतल नजर आई थी और मलका बल्तिस्तानी उस पर डांस करती हुई नजर आई थी। उस वक्त तो बहरहाल शराब इतनी आम नहीं थी हमारे यहाँ। कहने का मतलब ये है कि ये छोटे वाकयात हैं, मुझे जो एतराज है वो ये है कि जब फॉरेन डिप्लोमेसी और आलमी हालात में जो है हमारे लीडर जो है इनकॉम्पिटेंट जब साबित होते हैं और जीती हुई बाजी को हार जाते हैं, वो उस पर मुझे मतलब एतराज है। जो वादे करते हैं सब वो उन्होंने वादे वो पूरे नहीं किए। अच्छा, कौम को जो है अगर आप मुतहरिक करते हैं, और दूसरी बात ये भी है कि एक ईमानदार आदमी बहुत अच्छा और एक इमाम बनने का लायक तो हो सकता है, लेकिन वो जरूरी नहीं कि भाई वो एक अच्छा डॉक्टर भी हो जाए। एक इंजीनियर है वो डॉक्टर कैसे बन सकता है? तो ये सूरत हाल जो आपका तबसरा भरपूर है उसमें चीजें हैं, उसको वो काबिल बहस भी हो सकता है, इख्तिलाफ का भी बायस हो सकता है, इत्तेफाक का भी, लेकिन बात आपने जो कही है वो काफी हद तक दुरुस्त है।
मियाँ साहब जरदारी, एक सेकंड होल्ड कीजिएगा, जरदारी साहब के इस बयान के ऊपर अभी थोड़ी देर पहले यहाँ फैसल मुबीन गनात्रा साहब तशरीफ रखते थे। ये आज का अलमिया नहीं है, ये साल हर साल का अलमिया है कि पाकिस्तान दालें चाइना से कनाडा से मंगवाता है, दालें ऑस्ट्रेलिया से मंगवाता है, टमाटर, आज सिर्फ इस हुकूमत की बात नहीं है, इससे पहले की हुकूमतों की भी बात है, टमाटर इंडिया से मंगवाता है, ठीक है। कहने की बात यह है कि जो पुरानी जो आपकी लीडरशिप थी उन्होंने भी कोई इतना कवाल का रोल प्ले नहीं किया, नंबर एक। नंबर दो, ये जब तक मियां साहब मैं और आप आम आदमी अपने दिल से खुनस नहीं निकालेगा ना, ये मुल्क तो हमारा अपना ही है, इसी को हम तबाह कर रहे हैं। अक्सर लोगों भी जैसे जरदारी साहब ने एक लफ्ज़ इस्तेमाल किया, उसका नाम इमरान खान है, आप इमरान खान इस्तेमाल करें। आपको मुझे अभी रिसेंटली पता चला है कि ये लफ्ज़ न्याजी क्यों इस्तेमाल करते हैं, उसको कहा जाता है प्राइम मिनिस्टर न्याजी, क्योंकि जनरल न्याजी ने बांग्लादेश में हथियार गिराए थे, उस बुनियाद के ऊपर इसको न्याजी कहा जाता है, ठीक है। तो कहने की बात ये है कि जब तक हम अपनी माँ की हिफाजत नहीं करना चाहते, जब तक हम अपनी जातियात से नहीं निकलेंगे, ये वतन हमारा है और हमारा सबका है, अगर हम जातियात से नहीं निकलेंगे तो हम आगे बढ़ ही नहीं सकते। आप देखिए, अगर टू रॉन्ग्स डजंट मेक वन राइट, ही डिड रॉन्ग, मगर अब अगर वही रॉन्ग्स होते हैं तो क्या बिलावल अगर आ जाते हैं, या अगर मरियम नवाज आ जाती है, या तो मैं कहती हूं तमाम पार्टियों को ब्लॉक करो, सबको खत्म करो, इनके पास कौन सा तजर्बा है? भुट्टो साहब के पास तजर्बा था, बेनजीर के पास तजर्बा था, तो जरदारी बिलावल ने भी तो आके अपना नया तजर्बा करना है। मरियम नवाज का क्या तजर्बा है? वो भी बोटॉक्स करके और अपनी फेस लिफ्ट करा के जाहिर है वो आई हुई हैं, और मगर शी डजंट हैव दैट एक्सपीरियंस। उसने अपनी आंखें जरूर खोली हैं उस माहौल में जिसमें उसने पॉलिटिक्स को देखा, मगर ये सारे के सारे कुर्सी के चक्कर में ही फिर रहे हैं ना। और अगर आप अगर एक गवर्नमेंट इस वक्त है और आप उसको हर लम्हा डिग्रेड करने के लिए लफ्ज इस्तेमाल करते हैं, तो अगर आप हालात को उठा के देखें, किसान तब भी रोता था, किसान आज भी रोता है, किसान के साथ तब भी ज्यादती थी, यानी इस मुल्क में सारी उम्र अच्छा बीज ना आने दिया। इससे पहले की हुकूमतें भी तो मियां साहब इक्वली रिस्पॉन्सिबल हैं, क्या डिलीवर किया?
बिल्कुल आप सही कहती हैं, ये जो है ये जो कुछ खराबियां आई हैं ना, एक तसलसल में आई हैं, किसी ने दो खराबियां की हैं, किसी ने खराबी की है, लेकिन ये है कि इनमें से इख्तदार की कुर्सी के पीछे सभी लगे रहे।
बहुत शुक्रिया मियां साहब,
इख्तदार को मजबूत करने के लिए मुल्की मफादात से जो है ये कम्प्रोमाइज करते हैं।
बहुत शुक्रिया मियां साहब, बहुत शुक्रिया। जी अगली कॉल। जी अस्सलाम वालेकुम। जी
वालेकुम अस्सलाम। हेलो,
हाँ जी बात कीजिए।
मैं सैयद बात कर रहा हूँ। मारफा जी आपका भी शुक्रिया, माजिद भाई और ये अजीम मियां को तो हम क्योंकि हमने बचपन से जंग पढ़ा है तो इनको भी पढ़ा है। मुझे इनसे ये बात पूछनी थी कि चलिए जो पिछले 40 साल हैं उन जो जो भी आपके जो सियासतदान रहे हैं हुकूमत में, तो वो सारा आप एक साल के अंदर ये इमरान खान से क्या तवक्को रखते हैं? चले इमरान खान भी अच्छा नहीं है मुझे, लेकिन मुझे कम से कम ये जरूर बताइए कि सर आपके पास कोई इलाज है इनका, क्योंकि ये जो जेल खराब हो रहा है या सर।
आपका सवाल बिल्कुल वैलिड है कि एक साल में ये तवक्को नहीं की जा सकती, बिल्कुल आपका सवाल जो वैलिड है, लेकिन बात यह है कि अगर आप ये मुझे बताएं कि आप एक चौराहे पे खड़े हैं और आपको जाना शुमाल में है, लेकिन अगर आप मतलब उसकी बजाय मगरिब की तरफ निकल रहे हैं और आपका इसरार यह है कि मुझे टाइम मिलना ठीक हो, तो अगला क्या ये ना आपको बताए कि आप गलत समझ में जा रहे हैं? क्यों कि उस वो टाइम जो है, उस टाइम में आपका जब जजमेंट ही गलत है, तो फिर मुझे एक साल या दो साल या पांच साल का इंतजार नहीं करना, मुझे आपको वही बताना है कि भाई आप मुझसे तो जुनून का रास्ता पूछ रहे थे, आप जा रहे हैं मगरिब में, ये क्या वजह है?
सर आपने बात बड़ी सोलाने की, मगर इस गवर्नमेंट को, आपको भी पता है कि ब्यूरोक्रेट चलने नहीं देते। इस कौम का अलमिया ये है, मैंने अपनी जिंदगी में देखा हुआ है कि अगर किसी माशरे या किसी किसी ऑफिस में रिश्वत का रुझान हो और अगर एक शरीफ ऑफिसर आ जाए, आप यकीन करें उस शरीफ अफसर को का जीना महाल होता है। इंडिया की बेशुमार फिल्में इसके ऊपर हैं कि उनका ट्रांसफर कर दी जाती है, उनको उनको उनका नाटका बंद कर दिया जाता है एक शरीफ इंसान का। तो अगर आपकी ब्यूरोक्रेसी ने ही साथ नहीं दिया, आपके इदारों ने ही साथ नहीं दिया, तो आप क्या कर लेंगे?
मेरा मेरा कहने का, मैं मियां साहब, मैं भी हाँ, मैं ये कह रहा था आपसे कि आपने जो चौराहे की मिसाल दी ना, कि एक शख्स है वो जुनूब की तरफ जाना है उसको, मगर वो शुमाल की तरफ जा रहा है, मगर जिस जो शख्स को रास्ता बता रहा है उस पर भी तो आपको इतबार करना होगा कि ये सही रास्ता बता रहा है नहीं बता रहा है मुझे, कि वो जो मैं जा तो रहा हूँ जुनूब की तरफ, मुझे सही रास्ता जा रहा हूँ, मगर वो जिस शख्स ने रोका है आपको, वो कह रहा है नहीं आप गलत जा रहे हो, आपको शुमाल की तरफ जाना है, तो उस शख्स पर भी तो एतबार होना चाहिए। यहाँ की ब्यूरोक्रेसी पर आप कैसे एतबार कर सकते हैं?
मेरे
ये ब्यूरोक्रेसी अगर से ऐसी आई है, ये कभी अपने अलावा किसी की हुक्मरानी मानने को तैयार नहीं। जो इनसे पहले थे उन्होंने भी इसी ब्यूरोक्रेसी को फेस किया है, उसमें से जो उनके एलिमेंट मंजूर नजर है उनको वो पिक कर लेते हैं, और जो है जो एलिमेंट इनके मंजूर नजर है उनको इन्होंने पिक कर लिया। कहने का मतलब ये है कि ब्यूरोक्रेसी को है वो पॉलिसी की आउटलाइन दी जाती है और उस पर होता है। जहां तक यह रहा कि जिन जनूब वाला जो है अगर वो शुमाल में जा रहा है, तो उसके लिए रेगन का बड़ा अच्छा फार्मूला है, वो हमेशा कहा करता है ट्रस्ट बट वेरीफाई। तो ये तो वेरीफाई करते हैं ना, ट्रस्ट करते हैं।
बहुत शुक्रिया मियां साहब, दो तीन स्पॉन्सर्स का पैगाम, स्पॉन्सर्स ही लेके चल रहे हैं। मैं अपने तमाम भाई बहनों से रिक्वेस्ट करती हूँ, 20 और 21 तारीख को एक हलाल फूड फेस्टिवल, नॉर्थ अमेरिका का सबसे बड़ा हलाल फूड फेस्टिवल होने जा रहा है 20th को एंड 21st को, और साहब इसमें इंडोर आउटडोर फेस्टिवल होगा, लाइव कुकिंग डेमोन्स्ट्रेशन, ट्रेंड शेफ्स होगी, ऑन गोइंग लाइव स्टेज परफॉर्मेंसेज, यानी नशीद, हलाल नशीद होंगी, वर्कशॉप थ्रू आउट द फेस्टिवल, सेमिनार, अ लार्ज एंड डाइवर्स शॉपिंग एरिया, सैम्पलिंग एरियाज, आउटडोर स्ट्रीट फेस्टिवल, लार्ज इंडोर किड जोन। हाइलाइट्स इसके हैं हलाल फूड फेस्टिवल के, 20 और 21 इंटरनेशनल सेंटर, इंटरनेशनल सेंटर जो कि एयरपोर्ट और डेरी के इंटरसेक्शन पे है, 7th कंसेक्यूटिव ईयर। अरशद कुरैशी का नंबर 6472865727268657727। एक और प्रोग्राम जो 13 तारीख को है, पाकिस्तान के 8 डिजाइनर, मैं लगता पाकिस्तान दुनिया चली जा रही है, फिक्र ना करो, 8 डिजाइनर अपना सीना साड़ दे जाओ, खूबसूरत लिबास,
हम वाशिंगटन में होंगे। अब आप इस किस्म के यहाँ रहे हैं तो ये अट्रैक्शन होने के बावजूद जो हमारे लिए ये सारी गुफ्तगू के बाद हम अपना सीना जला के अलग बैठ जाते हैं, और कुछ भी नहीं।
1870 मैथिसन बुलीवार्ड मिसेस सागा पे ये ब्यूटीफुल मल्टीपल डिजाइनर ईद एग्जीबिशन। फॉर फर्दर इन्फॉर्मेशन दिस इज ऑन 13th सैटरडे को 6475724353 5723453। और एक आखिरी इंफॉर्मेशन देना चाहती हूँ इसकी, जो एक हमारा क्या कंप्लीट होम फर्नीचर एंड रेनोवेशन अप्लायंसेस के लिए मदीहा जी यहाँ पे होती हैं, आप फर्नीचर डेकोरेशन आइटम्स मैट्रेसेस अप्लायंसेस तमाम चीज़ें आप यहाँ से बाय कर सकते हैं। आप जाइए और वेक अप फीलिंग रिफ्रेश्ड. इतने कमाल के मैट्रेसेस इनके पास हैं. ग्रैंड ओपनिंग अभी 6 जून को हुई. कंप्लीट होम फर्नीचर एंड अप्लायंसेस. मदीहा जी से मुलाकात कीजिए. दिस इज स्टील्स एंड रदरफोर्ड. स्टील्स एंड कैनेडी, बिटवीन कैनेडी एंड रदरफोर्ड. कंप्लीट होम फर्नीचर एंड अप्लायंसेस. नंबर आप नोट कर लीजिए उनका, 9052444663244663 उनका नंबर है. मियाँ साहब, बड़े सारे सवाल मेरे दिमाग में है. मेरा डर लगता है मियाँ साहब, जो मैं बात करने लगी हूँ एज ए फैमिली वुमन, मेरा दिल घबराता भी है ये कहते हुए कि जो पाकिस्तान को रिलीजन ने फंसाया हुआ है पाकिस्तानियों को, मुझे खौफ आता है, मुझे डर लगता है. एंड आई एम थिंकिंग लाउडली, इमरान खान, I count on him. He sounds, he looks honest man. He, बल्कि जमायमा ने भी जब छोड़ा था इसको, तो उसकी एक मैंने पढ़ा था कि ये ज़मीन पे सोने वाला आदमी है, सादा ज़िंदगी है. मगर मुझे लगता है कि जो इस वक्त की इनकी ये शादी है ना, इस शादी की बैकग्राउंड में भी कोई जाल है.
अर्ज ये है कि देखिए, वो बिल्कुल सही है, मगर अब ये कि उनके पास ही डजंट हैव अ राइट चॉइस ऑफ द वर्ड्स कि भाई अभी उन्होंने जो तकरीर की तो उसमें उन्होंने सारा सहाबा का और इनका तकद्दस जो है वो जिस अंदाज से पामाल किया है, उसका मतलब यह है कि ही नीड्स स्टडी और ही शुड लर्न हाउ टू गिव रिस्पेक्ट टू द रिलीजियस पर्सनैलिटीज जो लोगों के नजदीक बड़ी मोहतरम है और इमरान खान से ज्यादा मोहतरम है. तो ये कोई तरीका नहीं है कि अगर आप इख्तदार में आ गए हैं तो आप जो है आल माइटी हो गए. ऐसी बात नहीं, आल माइटी सिर्फ अल्लाह ताला है. आप अपने इल्म में इजाफा करें. उन्होंने अभी जो है हाल में जो इस किस्म की तकरीर की और सुलह हुदैबिया और जंगे ओहद के मिसालें देते हुए लूट मार और इस टाइप के जो अल्फाज इस्तेमाल किए, ये कोई किसी भी मजहब के मानने वाले जो है ना, वो अपने मजहब के बारे में कम अज कम इस किस्म की बात नहीं करते. और ये सही है कि भाई मजहब जो है इस तरह से मुसल्लत कर देना कि जिसके अंदर जो है हर चीज को मजहब रंग दे दिया जाए, वो ठीक नहीं है. दुनिया आगे बढ़ती है, हमारा मजहब बड़ा यूनिवर्सल है और बड़ा फोर्थ साइड रखने वाला मजहब है. उसको आप मतलब है कि लोगों का मामला रहने दें, लेकिन उसका उसको ना तो
हर चीज में मजहब को इन्वॉल्व नहीं करना चाहिए. दैट्स राइट.
हाँ, सियासत में इस्तेमाल नहीं करना चाहिए. हुकूमत के मैकेनिज्म जो है उसमें जो है उसकी मजहबी आप इख्तियार झूठ ना बोलना, ये सारी चीजें ईमानदारी वगैरह जो है आप इस्तेमाल करें, लेकिन उसकी आड़ के अंदर गेम खेलना बंद कर दें. हमने मजहब की आड़ में बड़े गेम खेले.
आखिरी सेकंड लास्ट कॉल जी. अस्सलाम वालेकुम.
हेलो, अस्सलाम वालेकुम.
वालेकुम अस्सलाम.
बड़ी देर से मैं मियां साहब की बातें सुन रहा था. बड़े अच्छे इंसान है, बहुत अच्छी बातें की. मैंने सबसे पहले तो मैं आपको एक चीज मुबारकबाद दे दूं, हमारे बोल्ड शाह वरीदी ने अच्छी बॉलिंग की.
सही.
आपके अलावा वैसे मैं मियां अजीम साहब से ये पूछना चाहता हूँ कि ये जो आप फरमा रहे हैं कि जो डॉलर तो उस वक्त बड़ा मुस्तहकम था, 100 से 160 उसके ऊपर पहुंचा है, मेरा अपना जो जाती राय या ख्याल है कि उस वक्त ओवरऑल वर्ल्ड वाइड डॉलर गिर ही रहा था. कैनेडियन डॉलर भी बहुत नीचे था, ये नहीं था कि रुपया ऊपर था. कैनेडियन डॉलर, यूएस डॉलर इटसेल्फ वाज कमिंग डाउन.
सर, देयर वाज अ टाइम कि कैनेडियन डॉलर की कीमत बड़ी कम हुई थी तो मार्केट का उतार चढ़ाव था.
ना सिर्फ कैनेडियन, यूएस डॉलर भी गिरा हुआ था, क्योंकि कैनेडियन उसी रेशो से गिरता है. 84 के ऊपर उस वक्त डॉलर था, तो उस रेशो से रुपया भी नीचे था. इन लोगों ने उसी चीज को एक वो बड़ा, उसके साथ साथ ही अगर आप कंपैरिजन करें, डॉलर फिर ऊपर मूव किया है, डॉलर ने ही ऊपर जंप किया है. और बाकी करेंसी से अगर आप कंपैरिजन करें बाकी करेंसी के मुकाबले में, सब पे डॉलर गया है. तो रुपया इस सेंस में आपको वीक समझ, क्योंकि वीक था ऑलरेडी, इसलिए उसके ऊपर ज्यादा इम्पैक्ट पड़ा है. दूसरा ये बता दें, जैसे हमारे एक और दोस्त ने कहा था, आप सोल्यूशन बता दें या इनके पास कौन सी गिदड़ सिंगी थी जिसने डॉलर को इतना स्टेबल या रुपया को इतना स्टेबल किया हुआ था. कौन सी एक्सपोर्ट थी या एक्स्ट्राऑर्डिनरी हमारे मेजर्स इन्होंने किए हुए थे इकोनॉमी पे कि जिसकी वजह से रुपया स्टेबल था.
बहुत शुक्रिया सर, बहुत
शुक्रिया. जवाब का टाइम है आपके पास.
जी 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 जी, फरमाइए आप जवाब दीजिए.
ये है, पहली बात तो ये कि आप देखें कि मुशर्रफ साहब के जमाने में जो डॉलर है वो 60 रुपए का रहा, बोलते आज डॉलर का भाईजान कोई जिक्र आया ही नहीं है. लेकिन आपका सवाल चूंकि है, मुतालिक है,
इसलिए मैं आ गया, वरना आज का मौजूद तो डॉलर था नहीं। कहने का मतलब ये है कि कई साल तक जो 60 रुपए पे रखा गया वो अमेरिका की मर्जी से रखा गया, क्योंकि उसे अफगान जंग में वो डॉलर ही इस्तेमाल कर रहा था, तो उसकी भी जरूरत यही थी और हम भी यही चाहते थे कि भाई हमारा करेंसी जो है वो रहे। ये करेंसी के उतार चढ़ाव से ज्यादा जो है ना वो ये देखा जाता है कि एक बास्केट से रखी जाती है कि बंदे की आम जरूरियात जो है, एक आदमी की, एक गरीब कॉमन आदमी की जो जरूरियात है वो क्या, उसकी लागत क्या है, उसको मजदूरी कितनी मिल रही है, उसके खर्च कितने हो रहे हैं। अब आप ये देखें ना कि जब ये सारा सिलसिला हुआ है तो उसके अंदर 150, मुझे एक दफा बेनजीर ने कहा था कि मियां साहब खुदा ना करे कि वो वक्त आए कि आपकी हमारी जिंदगी में कि डॉलर 100 रुपए का हो, 100 रुपए का जिस दिन होगा हमारी इकोनॉमी जो है उसके लिए बड़ी खराबियां पैदा होगी। तो इसको मेरे भाई जो डॉलर की जो इस वक्त जो है ना रीवैल्यू होना, ठीक है वो एक जमाने में, तो मैं आपको बताऊं कि डॉलर जो है 4 रुपए का भी था मेरी जिंदगी में, मैं बहुत छोटा था उम्र में, इतना था कि अखबार पढ़ता था, उसके अंदर मुझे अभी तक याद है कि 4 रुपए का था और जो बाहर लोग थे जब ये डॉलर अपने नवाकिन को पाकिस्तान भेजे तो उस पर बोनस वाउचर मिला करता था, यानी वो भी है उनको तो, और ये बहुत सारे लोग इसी पे पड़े हैं बैठ के। लेकिन कहने का मतलब है कि आज जो डॉलर की जो है ना उसको आप ये देखें कि मुल्क के अंदर आपकी जो एक बास्केट है वो कितनी की खरीद सकता है, अपनी जरूरियात जिंदगी की कितनी चीजें वो इंसान उस पैसे से खरीद सकता है।